نحمده نصلي على رسوله الكريم. الحمد لله رب العالمين، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میری گفتگو کا عنوان ہے ماہ شوال، اور شوال کے 6 نفلی روزے. رمضان مبارک الحمدللہ مکمل ہوا، عید کی خوشیاں اور عید کا جو پرمسرت اور مبارک دن تھا وہ ہم سب نے مل کر گزارا الحمدللہ. اللہ تعالیٰ نے ہمیں رمضان کا مہینہ عطا کیا اور اس کے بعد عید کا دن، کیونکہ خوشی کا دن ہے، جائزے کا دن ہے اور اللہ کی طرف سے ایک انعام ہے. رمضان المبارک شروع ہونے سے پہلے بعض لوگ یہ سوچ رہے تھے کہ فکر یہ تھی کہ شب ہجر کٹے گی کیوں کر، کہ گرمیوں کے روزے ہیں، خاص طور پر وہ علاقے جو کہ گرم علاقے تھے، پاکستان، انڈیا یا گرمی کا موسم، تو وہاں پہ روزے کیسے لوگ رکھیں گے نا. فکر یہ تھی کہ شب ہجر کٹے گی کیوں کر، لطف یہ ہے کہ ہمیں یاد نہ آیا کوئی. تو جب روزے رکھے، جب قرآن دورہ تفسیر میں شرکت کی، جب قیام اللیل کیا، جب تراویح پڑھی، جب سحور افطار کی لذتوں میں کھو گئے، جب رات کے وقت شب بیداری کی، تہجد پڑھی، دعائیں مانگی اور رمضان کو اللہ کی طرف سے خاص انعام سمجھ کر جب اس میں مصروف ہوئے، تو میں خود بھی سوچتی تھی کہ روزے گنے بھی نہیں. بچپن یاد آتا ہے کہ جب روزے گنا کرتے تھے، ایسے لگتا ہے پر اڑا کر رمضان کا یہ مہینہ اور اس کے یہ دن جو تھے وہ گزر گئے. بہار کے دن تھے اور بہت تیزی سے اور بہت جلدی سے گزر گئے. کیا کھویا، کیا پایا رمضان کے ایک مہینے کے علاوہ؟ باقی 11 مہینوں کی آپ نے کیا پلاننگ کی؟ تو یہ ایک سوال ہے جو آپ سب کے نام ہے، کیونکہ رمضان کا ایک مہینہ یہ دراصل ٹریننگ ہے. یہ ایک مہینے کی 29 یا 30 دن کے روزے جو ہیں یہ ایک ٹریننگ ہے. ٹریننگ کس چیز کی؟ کہ باقی 11 مہینے جو ہے وہ اللہ کی بندگی کیسے کرنی ہے. کیونکہ رمضان کے مہینے میں ہم نے جو ہے وہ اس کے جو مقاصد جو پڑھے تھے، تو آپ نے 3 باتیں خاص طور پر پڑھی تھیں. ایک تو یہ کہ لعلکم تشکرون، دوسری بات کیا تھی؟ ولتکبروا اللہ علی ما ہداکم. پہلا جو اس کا مقصد سورۃ البقرہ کی آیت 183 میں، یہ دوسرا جو میں ابھی آپ کے سامنے بتا رہی ہوں یہ آیت 185 میں، کہ اللہ نے جو ہدایت دی ہے اس پر تم اللہ کا شکر ادا کرو. اور پھر تیسرا یہ تھا کہ شاید کہ تم جو ہے وہ فلاح کا راستہ، ہدایت کا راستہ جو ہے اس کو اختیار کر لو. اور اب یہ کہ مقصد تقویٰ، اور تقویٰ اللہ کا ڈر، دل کی وہ کیفیت کہ انسان جو ہے وہ اللہ کے ڈر سے اور اللہ کی محبت سے گناہ چھوڑ دے. وہ راستے، وہ باتیں، وہ طور طریقے، وہ عادتیں جو اللہ کی نافرمانی والی ہیں، دل کتنا ہی کیوں نہ ان کو میں لگتا ہو، اور دل کو وہ نافرمانی کی باتیں کتنی اچھی کیوں نہیں لگتی. بہت عرصے سے، بہت سالوں سے کر رہے تھے، لیکن جس میں میرے رب کی خوشی نہیں اس میں میری بھی خوشی نہیں. تو یہ کیفیت جو تھی نا، یہ ہمارے اندر زیادہ سے زیادہ پیدا ہونی چاہیے تھی. اور الحمدللہ میں سمجھتی ہوں کہ آپ کے اندر یہ کیفیت جو ہے وہ بدرجہ اولا پیدا ہوئی ہوگی. اور اس کیفیت کا پھر مقصد کیا ہے؟ کہ مجھے اور آپ کو اللہ کی بندگی کرنی ہے، کیونکہ سر نیاز جھکایا تو پھر اٹھا نہ سکے. میری اور آپ کی زندگی کا مقصد کیا ہے؟ وما خلقت الجن والانس الا ليعبدون. اللہ تعالیٰ فرماتے ہیں سورۃ زاریات میں کہ میں نے جنوں اور انسانوں کو اس کے سوا کسی اور مقصد کے لیے پیدا نہیں کیا کہ وہ میری عبادت کریں. تو میری اور آپ کی زندگی کا مقصد اللہ کی بندگی کرنا ہے، ساری زندگی کرنا ہے، سارے مہینوں میں کرنا ہے، سب سالوں میں، صبح و شام، دن رات، جوانی میں بھی، بڑھاپے میں بھی، خوشیوں میں بھی، غمی میں بھی، ہر وقت کرنا ہے. اب بعض لوگ جو ہے وہ رمضان کے مہینے میں ہی پھر وہ چاند رات और फिर भूल जाते हैं, यानी एक महीना जो मेहनत मशक्कत करके आखिरी दिन जैसे तय करके निकाल दिया जाए उसको, कि फौरन अभी रमजान का महीना चल रहा है एंड पर आकर फिर उसके असरात खत्म हो जाते हैं, और फिर उसके बाद फर्ज नमाजें भी छोड़ दी और सारी बातें छोड़ दी। आप देख लें कि अल्लाह रब्बुल इज्जत मुझे और आपको क्या पैगाम देते हैं। तो आप लोग जो हैं वो शवाल के महीने में जो नफली रोजे रखने हैं, खास तौर पे जो 6 नफली रोजे हैं, इस सिलसिले में आपके जहन में कोई भी सवाल हो तो आप लोग पूछ सकते हैं। रमजान के साथ शवाल के 6 नफली रोजे, इस सिलसिले में आपका कोई भी सवाल हो तो आप पूछ सकते हैं।
अस्सलाम वालेकुम। मेरा तो पहला सवाल ये है कि शवाल के रोजे जो होते हैं ये मुसलसल रखने चाहिए या दरमियान में वक्फा रख सकते हैं, और ये है कि जो रमजानों में जो हमारे रोजे छूट जाते हैं क्या शवाल के रोजे रखते हुए हम उसकी नियत एक साथ कर सकते हैं?
अस्सलाम वालेकुम। मैंने अक्सर लोगों को सुना था कि शवाल के 6 रोजे यानी तकलीम इनकी 6 रोजे मुकम्मल होने के बाद में वो लोग ईद करते हैं, तो क्या ये बात दुरुस्त है?
अस्सलाम वालेकुम। मैंने ये पूछना था कि शवाल के जो औरतों के लिए जो रोजे मिस होते हैं उनके लिए तराबियां पढ़ना जरूरी है या इजाजत है छोड़ने की, ये इसके बारे में।
वो शवाल के हिसाब से ये पूछा था कि शवाल का महीना कुरान हदीस की रोशनी में क्या इसकी कोई खास इबादत होती है, वो शवाल के महीने की कोई खास इबादत या कुरान हदीस की रोशनी में कि क्या होती है?
शवाल के महीने में कसरत से किस चीज का व्रत करना चाहिए?
वालेकुम। क्या वो रोजे जो रमजान में छूट जाए जाते हैं वो पहले रखने चाहिए या शव्वाल के रोजे रखने चाहिए?
अस्सलाम वालेकुम। मैंने हमेशा ये सुना है कि जो औरतों के 7 रोजे छूट जाते हैं तो ये वो शवाल के ही वो रोजे होते हैं, तो मैं पूछना चाहती हूँ कि क्या ये सही है?
ये थे आपके सवाल, और अब हम इंशाल्लाह इन सवालात का जवाब जो है वो कुरान हदीस की रोशनी में देखेंगे। सबसे पहले आप लोग दुरूद शरीफ पढ़ लें। अल्लाहुम्मा सल्ली अला व अला आली मुहम्मद कमा सल्लैत على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد। तो दुरूद शरीफ एक दफा फिर पढ़ते हैं, और अगर हम जैसे किसी जगह स्टॉप करें ना, तो जैसे मसलन अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आली मुहम्मद डाल पर फिर हमें रुकना होगा ना। अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आली मुहम्मद कमा सल्लैता अला इब्राहीम व अला आल इब्राहीम। अगर आप स्टॉप करती है ना, आप सांस तो हम लेते हैं लेकिन हम प्रॉपर स्टॉप नहीं करते, फिर इब्राहीम पर रुकना है। इन्नका हमीदुम मजीद, अल्लाहुम्मा बारिक अला मुहम्मद व अला आली मुहम्मद कमा बारकता अला इब्राहीम व अला आल इब्राहीम इन्नका हमीदुम मजीद। अकेले में भी जब आप पढ़े इसकी प्रैक्टिस करें। अच्छा, इस सिलसिले में सबसे अहम बात ये कि हमें रमजान के साथ शवाल के जो 6 नफली रोजे रखने हैं, इस सिलसिले में हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस मिलती है। ये हदीस जो मैं आपके सामने पेश करने लगी हूँ, इसे सही मुस्लिम ने रवायत किया है। रावी हैं حضرت ابو ایوب انصاری رضی اللہ عنہ. ان ابی ایوب الانصاری انہو حدثہو ان رسول اللہ صلی اللہ علیہ وسلم قال من صام رمضان ثم اتبعہ ستا من شوال کان کصیام الدہر. حضرت ابو ایوب انصاری رضی اللہ عنہ روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا انہو حدثہو, ہا دال سا جو ہے اس کا مطلب ہوتا ہے کوئی واقعہ ہونا, کسی کا جیسے بیان کرنا. آپ کہتی ہیں حادثہ ہو گیا, حدیث بھی بات کو کہتے ہیں نا, نئی بات نئی چیز جو واقعہ ہو جاتی ہے. تو وہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا من ساما جس نے روزے رکھے. سام جو ہے اس کا روٹ کیا ہے, پڑھ چکی ہیں, سواد و میم سوم سے ہے اور یہ عربی زبان کا لفظ ہے, اس کے معنی ہے رک جانا اور رک جانا, ٹھہر جانا, تھم جانا. سائم بھی لوگ نام رکھتے ہیں نا, تو سائمہ اور عورتوں کا, لڑکیوں کا نام سائمہ ہوتا ہے. تو من ساما جس نے روزہ رکھا. اب روزہ رکھنے کا مطلب آپ کو پتا ہی ہے کہ خاص طور پر تین چیزوں سے رکنا, کھانے سے, پینے سے اور جنسی خواہش کو پورا کرنے سے, طلوع صادق سے لے کر غروب آفتاب تک. تو جس نے روزہ رکھا رمضان پورے رمضان کا, یعنی رمضان کے پورے مہینے کے جس نے روزے رکھے, ثم پھر اس کے بعد, یعنی اب آپ یہ سوچ سکتی ہیں کہ ابھی تو ہم نے 29 اور 30 دن کے روزے مکمل کیے ہیں, اب چھٹی, کیونکہ جب آپ بہت زیادہ کام کر لیتے ہیں پھر کیا کہتے ہیں, اچھا اب ہم فارغ, اب ہم خوب لمبی تان کر سوئیں. نہیں, جس شخص نے رمضان کے پورے روزے رکھے ثم اتبعہ پھر اس نے پیروی کی. آپ پڑھ چکی ہیں نا, اطاعت اور پیروی کے دو لفظ قرآن میں آپ نے بڑی کثرت سے پڑھے ہیں. ایک ہے اطاعت کرنا, من اطاع اللہ ہے نا, تو اے بو عین اطاعت کرنا. دوسرا ہے تبا, تبا عین, جیسے کسی کے فنگر پرنٹس جو ہے اس کو فالو کرنا, نقشے قدم پر چلنا. تو اب کیا ہے کہ پورے مہینے کے روزے رکھنے کے بعد پھر جو ہے اس نے پیروی کی ستن, عربی بھی آپ کو آتی ہے, ستہ کتنے کو کہتے ہیں, چھ کو کہتے ہیں, اور اگر میں تسہ کہہ دوں نو ہو جائے گا, ملتا جلتا ہے نا, ویسے تھوڑا سین ادھر لگا دے, تا ادھر لگا دے, لیکن یہاں پہ آپ لگائیں گے تو معنی بدل جائیں گے. تو تسہ نہیں, ستہ. تو اس کے بعد چھ روزے رکھے. اب چھ روزے جس مہینے کے مرضی نہیں, آپ جب چاہیں چھ روزے رکھے, نہیں. ثم اتبعہ ستن من شوال, شوال کے جس نے چھ روزے رکھے, کانا وہ ہو گیا. اس کا روپ بھی اب آپ کو آتا ہے, کاف و نون, کون و مکان, کائنات, کانا یکون کن. آپ بہت کثرت سے تو بولتے ہیں نا, کانا لفظی معنی تھا کے ہیں, لیکن یہ ہو ہے, ہو گیا, رکھے, یہ سب معنی بھی دیتا ہے. تو کانا اس نے رکھے یا وہ ہو گیا, کا کے معنی ہے ماند, سیام دہر, وہ ہو گیا اس شخص کے ماند, کا ماند, سیام روزے رکھنے والا. دہر, دہر کسے کہتے ہیں, دہر کا لفظ جو ہے یہ زمانے کے لیے استعمال ہوتا ہے, سورت دہر بھی ہے نا, جس کا دوسرا نام سورت انسان ہے. تو گویا اس نے ہمیشہ روزے رکھے. اب آپ دیکھیں کہ اس حدیث سے ہمیں یہ بات پتہ چلتی ہے کہ جس نے رمضان کے پورے مہینے کے روزے رکھے اور اس کے بعد جو ہے وہ شوال کے 6 دن کے روزے رکھے, تو وہ ایسے شخص کی ماند ہے جس نے ہمیشہ روزے رکھے. اس سے کیا بات پتا چلتی ہے, اسے جو ہے وہ ہمیشہ روزہ رکھنے کا ثواب ملے گا. یہ اللہ کا احسان ہے, یہ اللہ کا فضل ہے, یہ اللہ کا کرم ہے, یہ نیکیوں کی سیل ہے. اب آپ دیکھیں کہ ذالک فضل اللہ یوتی من یشاء, کتنا بڑھ کر دینے والا ہے, کتنی نیکیوں کی قدر افزائی کرنے والا ہے, کتنا پیارا ہے میرا اور آپ کا رب. कि एक महीने के रोजे रखें, उसके बाद 6 दिन के रोजे, उसके बाद 6 दिन के रोजे, वो ऐसा है जैसे कि जो है वो हमेशा रोजे रखने वाला। इसी तरह ये एक और हदीस मैं आपके सामने पेश करती हूँ, ये अबू दाऊद तिर्मिजी की रवायत है। अन मुस्लिम अल करशी काला सल्तु, हजरत मुस्लिम कुशी जो है वो रवायत करते हैं कि मैंने मैंने सवाल किया, काला सल्तु मैंने सवाल पूछा, औ या सोएला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, या पूछा गया सवाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से, अन से आमिद दहर, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सौमे दहर के मुतल्लिक सवाल किया गया। सौमे दहर हमेशा रोजा रखने के बारे में सवाल किया गया कि इसके बारे में क्या हुक्म है। फकाला इन्ना ले अहली का अलई का हक्का, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जवाब में आपने फरमाया तुम्हारे बाल बच्चों का भी तुम पर हक है। इन्ना ले अहली का अलई का हक्का, तुम रमदाना वल्लदी यलीही वकुल अरबिया वकमीसिन फाइजन अंत कद सुमत दहरा कुल्ला। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में फरमाया कि नंबर एक तुम्हारे बाल बच्चों का भी तुम पर हक है, नंबर दो रमजान के रोजे रखो, और इससे मिले हुए महीने यानी शवाल के 6 दिन के रोजे रखो, और फिर हर बुध और जुमेरात को भी रोजा रख लिया करो, इस तरह गोया तुम हमेशा रोजा रखने वाले शुमार होगे। फिर क्या होगा, फैजन अंता कद सुमत दहरा कुल्ला। अब आप देखें कि ये जो हदीस है, अब इसमें भी जो है खास तौर पे सौमे दहर का सवाल है। तो असल बात ये है, मुफस्सरीन और मुहद्दसीन कहते हैं कि कदीम जमाने में रहबानियत का बहुत जोर था, और आप देखें कि बाज मजाहिब में रहबानियत है, इसी तरह जोगी बन जाना, इसी तरह सन्यासी, या ये कि हिंदुओं में भी है ना कि बिल्कुल छोड़ छाड़ कर, या बुद्ध मत जो था वो भी क्या था, महात्मा बुद्ध, वो भी निकल गया था ना सब कुछ छोड़कर। तो बाज मजाहिब में जो है वो रहबानियत पर, दुनिया छोड़ देने पर, और जो चीजें हलाल है उसको छोड़कर अल्लाह अल्लाह करना जो है, अल्लाह की तरफ रुजू करना, उस पर जो है वो उसका रवाज भी था, और लोग इसको अहमियत देते थे, इसको फजीलत समझते थे। अच्छा, अब आप देखें कि उस जमाने में जो सहाबा के सवाल है, हमें ऐसी हदीस मिलती हैं कि वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सौमे दहर के बारे में सवाल पूछते थे कि सौमे दहर क्या है। वो ये समझते थे कि नेक आदमी वो हो गया जो साइमुद दहर हो, साइम रोजा रखने वाला, अदहर हमेशा, क्योंकि दहर के मानी हमेशा रोजा रखने के ना, सौमे दहर हमेशा रोजा रखने वाला। तो हमें ऐसी हदीस मिलती है कि सहाबा ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सवाल पूछा है कि हमेशा रोजा रखने के बारे में आप क्या कहते हैं, तो सहाबा ने सौमे दहर के बारे में कसरत से पूछा है, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनको कसरत से सौमे दहर के बारे में जवाब दिया है। इस हदीस में भी अब पूछने वाला क्या पूछ रहा है कि ऐ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, सौमे दहर के बारे में आप क्या कहते हैं कि हमेशा रोजा रखने के बारे में आपका क्या हुक्म है। अब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये नहीं कहते कि हाँ हाँ तुम तो फरिश्ता बन जाओगे, तुम हमेशा रोजा रखो, ये नहीं कहा। पहली बात जो कही मुझे इतनी खूबसूरत लगी है ये हदीस, आपने फरमाया इन्ना ले अहली का अलई का हक, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम्हारे बाल बच्चों का भी तुम पर हक है। इसके मानी क्या है कि तुम्हारे बाल बच्चों का भी तुम पर हक है, आपका ये कहने का मतलब था कि अगर तुम हमेशा रोजा रखोगे तो बाल बच्चों का हक नहीं अदा कर सकते, क्योंकि हमेशा रोजा रखने वाला फिर वो बीवी का हक अदा नहीं कर सकता, बच्चों का हक अदा नहीं कर सकता, क्योंकि वो तो बस रोजे के साथ है ना, रोजा संभालना कोई इतना आसान तो नहीं होता। तो बाल बच्चों के जो हुकूक अदा करना है ये क्या है, ये एक मोमिन के फराइज में से है। इसी तरह औरत जो है वो शोहर से पूछे बगैर नफली रोजे नहीं रख सकती, उसकी इजाजत के बगैर नफली रोजे नहीं रख सकती ताकि वो हकूक अदा कर सके, फर्ज में पूछने की जरूरत नहीं है, वो तो अल्लाह का हक है ना, फर्ज है वो तो करना ही है, लेकिन नफली रोजे रखने के लिए जो है वो औरत के ऊपर लाजिम है कि वो अपने शोहर की जो है वो इजाजत ले। और यह हदीस भी आप पहले सुन चुकी हैं कि तुम्हारे नफ्स का तुम पर हक है, तुम्हारी आंखों का और तुम्हारे पास मुलाकात के लिए आने वालों का भी तुम पर जो है वो हक है। तो जो शख्स सौम्य दहरी रखेगा, सौम्य दहर यानी हमेशा रोजा रखेगा, तो इसका ये मतलब है कि वो सबके हकूक खुश असलूबी से अदा नहीं कर सकता। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इबादात के मामले में इंतहा पसंदी को नापसंद किया। इस्लाम जो है वो दीन फितरत है और मोतदिल दीन है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हर ऐसे शख्स के लिए जो फर्ज इबादत से बढ़कर इबादत करना चाहता है, जो फराइज और वाजिबात से बढ़कर नेकियों का शौक रखता है, तो उसके लिए आपने एक इतदाल का तरीका मुकर्रर कर दिया। और जो शख्स सायमुद्दहर बनकर रहना चाहता है कि हमेशा ही रोजा रखे, इसको आपने नापसंद किया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में उस बात सहाबा में ये जहनियत पैदा हो गई थी ना कि वो दिन में रोजा रखना चाहते थे और हर रोज रोजा रखना चाहते थे, और शाम रात के वक्त जो थे वो इबादत करना चाहते थे, बीवियों के पास नहीं जाते थे। बाद ने कहा गोश्त नहीं खाएंगे, बाद ने कहा चिकनाई नहीं खाएंगे, बाद ने बस सबसे जैसे कट कर हट कर हलाल चीजें भी जो छोड़ना चाहिए, तो आपने इसको नापसंद किया। तो इससे इस हदीस से भी हमें ये बात पता चलती है कि हम कौन है, हम पर उम्मत वस्त का ताज पहनाया गया है। आप उम्मत वस्त है ना, वो उम्मत जिसे नेकियों का हुक्म देना और बदी से मना करना है। तो हमें क्या करना है, इस जिम्मेदारी को अदा करना है। गोशों में तो नहीं बैठ जाना, सिर्फ अपनी नफली इबादत, अपने नफली रोजे और उसी पर इतना जोर दें कि फर्ज अदा ना कर सके और लोगों को नेकियों का हुक्म ना दे सके, बदी से रोक ना सके। अब आप देखें कि दुनिया में रहते हुए जब खुदा की खिलाफत का हक अदा करना है, नेकी का हुक्म देना है, बदी से मना करना है, तो दुनिया में होगा क्या, शादी ब्याह, बाल बच्चे, कारोबार, तिजारत, मुलाजमत, जॉब, ये सारे काम भी तो हमें करने हैं ना। तो अगर सायमुद्दहर बनकर रह गए तो फिर जो है कैसे इन जिम्मेदारियों को जो है वो अदा करेंगे। तो अब यहां पर जो है, अब सायमुद्दहर का अजर जो है वो किसे मिलेगा, एक ऐसा शख्स जो फर्ज रोजे रखने के बाद रमजान के महीने के उसने 30 रोजे रखे और उसके बाद जो है वो शवाल के 6 रोजे रखता है और हर महीने बुध और जुमेरात के रोजे रख लेता है, तो उसको जो है वो सायमुद्दहर का जो है वो सवाब मिलेगा। आप ये भी हदीस सुन चुकी हैं कि एक हदीस में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो फरमाया कि हमें हदीस से ही पता चलता है कि आपकी सुन्नत ये थी कि बुध और जुमेरात को रोजा रखना, पीर और जुमेरात को रोजा रखना, ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत थी। क्योंकि ये हदीस भी आप सुन चुकी हैं कि आप जो थे पीर और जुमेरात का रोजा रखा करते थे। जैसे हजरत उम्मे सलमा रजी अल्लाह अन्हा फरमाती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुझे हदायत किया करते कि मैं हर महीने 3 दिन के रोजे रखा करूं, इससे मुराद अयाम बीत के रोजे हैं, हर महीने की चांद तारीख के 13वीं, 14वीं और 15वीं के। और फिर फरमाया और इनकी इब्तदा पीर या जुमेरात से करूं, ये भी हमें मिलता है। फिर पीर और जुमेरात का, फिर हमें एक और हदीस मिलती है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक महीने हफ्ता इतवार और पीर का रोजा रखते थे, दूसरे महीने मंगल बुध और जुमेरात का रोजा रखते थे, इसे तिर्मिज़ी ने रवायत किया। तो हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से ऐसी अहदीस मिलती हैं कि आप मुख्तलिफ दिनों में नफली रोजे रखते थे। जैसे ये भी एक रवायत है कि हजरत आयशा सिद्दीका रजी अल्लाह अन्हा फरमाती हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पीर और जुमेरात के दिन नफली रोजा रखा करते थे। हजरत अबू हुरैरा रजी अल्लाह अन्हा कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि पीर और जुमेरात के दिन आमाल की पेशी होती है, इसलिए मैं चाहता हूं कि मेरा अमल इस हालत में पेश हो कि मैं रोजे से हूं। तो आप पीर और जुमेरात के रोजे को, उसके नफली रोजे को क्यों तरजीह देते थे? क्योंकि उस दिन जो है अमाल की पेशी अल्लाह के पास होती है। पेशी होती कैसी है ये अल्लाह ही बेहतर जानता है, लेकिन हमें क्या बात पता चल रही है कि इस दिन जो है वो अमाल की पेशी होती है और इसलिए जो है वो इस दिन जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रोजा रखना चाहते थे। तो असल में हमें मुख्तलिफ ऐसी अहदीस मिलती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुख्तलिफ दिनों के रोजे भी रखे और जो लोगों ने आपके पास सवाल किया, साइल ने आकर, सहाबा ने जब आपसे सवाल पूछा, तो आपने किसी को पीर और जुमेरात का रोजा बताया और किसी को जो है वो बुध और जुमेरात का बताया, और जैसे उसकी मुनासिबत से उस शख्स के हालात के मुताबिक उसको जो है वो बताया कि तुम जो है वो क्या करोगे। क्योंकि नफली रोजों के मुतल्लिक हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मुख्तलिफ अहदीस जो है वो मिलती हैं, और हर हदीस और हर तरीका वो अपनी जगह अजर व सवाब का मूजब है। तो बिल्कुल सही है और ठीक है, क्योंकि सारे दिन ही अल्लाह के पैदा करते हैं, सारे दिन और सारे मौके। अब इस ये जो दो अहदीस मैंने आपके सामने रखी, इसमें जो है वो शवाल के महीने के अंदर 6 रोजे रखने की जो है वो बात है। क्योंकि एक हदीस मैंने आपको जो सुनाई वो इमाम मुस्लिम की जो रवायत है कि मन सामा रमदाना सुम्मा अतबाहु सित्तन मिन शवाल काना का सयाम दहर, कि जिसने रमजान के पूरे रोजे रखे उसके बाद शवाल के 6 दिन के रोजे रखे तो ऐसा गोया उसने हमेशा रोजा रखे, गोया वो सायम दहर है। और दूसरी हदीस जो है इसमें भी मैंने आपको बताया कि अब सहाबा ने फिर सायम दहर के बारे में सवाल पूछा तो आपने जैसे उनके अंदर एक एतदाल की सोच पैदा करना चाही, उनको एक सही नुक्ता नजर नुक्ता एतदाल बताया कि तेरे बीवी बच्चों का भी तुझ पर हक है, अब हमेशा रोजा रखने से क्या बेहतर है कि रमजान के महीने के पूरे रोजे फिर उसके बाद शवाल के महीने के जो है वो 6 दिन के रोजे, और हर बुध और जुमेरात को भी इस हदीस में बताया गया कि रख लिया करो तो गोया तुम हमेशा रोजा रखने वाले के जो है वो रोजा रखने वालों में शुमार किए जाओगे। तो ये 6 दिन के जो रोजे हैं ये हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से पता चलते हैं। अब आपके इन तो इन शवाल के महीने में जो आपके चंद एक सवालात मेरे सामने आए हैं उसमें से पहली बात तो ये कि अक्सर लोग ये कहते हैं कि शवाल के 6 रोजों के बाद ईद भी करनी चाहिए, क्या ये बात दुरुस्त है? ये बात गलत है, हमें ये बात जो है ये सुन्नत से नहीं पता चलती। क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब हिजरत करके मदीना में आए तो आपने देखा कि वहां के लोग जो है वो 2 दिन उन्होंने खुशी मेला और जैसे ईद के लिए उन्होंने 2 दिन मुकर्रर कर रखे थे। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुसलमानों अल्लाह ने तुम्हें इससे बेहतर 2 दिन दिए हैं, एक ईद उल फितर और दूसरा ईद उल अधा का दिन, बस तुम इस दिन जो है वो खुशियां मनाया करो। तो मुसलमानों की 2 ईदें हैं, 3 ईद नहीं हो सकती। अब ये नहीं है कि 6 रोजे शवाल के रखने के बाद फिर आप तीसरी ईद मना लें, ईद उल शवाल उसे कह दें। बाद लोग ईद मिलादुन नबी बनाते हैं, ये भी गलत है। बाद लोग ईद शब बरात मना लेते हैं, बाद लोग जो है किसी मुल्क जिस दिन वो मुल्क बना उसकी ईद मनाते हैं। तो इस तरह की ईदों का इस्लाम में कोई तसव्वुर नहीं है। हाँ नेम पे कोई मिली है, कोई खास आपकी कोई यादें हैं, कोई बात है, ठीक है आप उसको खुशी मना रहे हैं अलग बात है, लेकिन उसको ईद नहीं कह सकते। क्योंकि ईद हमें 2 ही मिली है, एक ईद उल फितर और दूसरा ईद उल अधा। तो ये जो 2 मौके हैं इस पर खुशी भी मनानी चाहिए, एहतमाम करना चाहिए हुदूद के अंदर रहकर असराफ किए बगैर। लेकिन ये कि अपने अमल से दीन में किसी नई चीज का इजाफा नहीं करना चाहिए, तो ये चीज सही नहीं है। अच्छा दूसरा आपका सवाल था कि शवाल के शवाल में जैसे रमजान में, हाँ रमजान के महीने में जो औरतों के रोजे छूट जाते हैं मेंसेस की वजह से, हैज की वजह से, तो क्या जब शवाल के महीने में हम वो रोजे रखेंगे तो उसकी तरावियां भी पढ़नी पड़ेंगी, या बाद में जब कजा रोजे रखेंगे तो नहीं, उसकी तरावी जो है नमाज तरावी हमें नहीं पढ़नी पड़ेगी। क्योंकि हजरत आयशा सिद्दीका रजी अल्लाह अन्हा से भी हमें मिलता है कि उन्होंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सवाल पूछा था तो आपने फरमाया था कि जो रोजे छूट जाएंगे वो रोजे तो रखने हैं लेकिन जो फर्ज नमाजें छूट जाती हैं उसकी कजा नहीं है, और ये भी हम परे के नाम है। वरना हर महीने जो है वो जो नमाजें छूटती हैं मेंसेस डेज में, और अगर वो नमाजें भी बाद में पूरी करनी होती तो फिर हमारे लिए मुश्किल हो जाता। तो रमजान के महीने में या आम दिनों में मेंसेस की वजह से जो है वो जो भी नमाजें कजा होती हैं वो नहीं पढ़नी होती, लेकिन रमजान के महीने में जो रोजे छूट जाते हैं उसको पूरा करना जो है वो जरूरी है। और अगर आपके रमजान के महीने में रोजे छूट गए हैं मेंसेस की वजह से, या आप प्रेग्नेंट थी प्रेगनेंसी की वजह से, आप कमजोरी महसूस कर रही थी, आपने रोजे नहीं रखे, या आप बच्चे को दूध पिला रही थी, या आपने सफर किया, या आपको दाना खासा कोई बीमार हो गया किसी भी वजह से, जिसमें से एक रीजन मेंसेस है। रोजे जो छूट जाते हैं उनको बाद में पूरा करना जो है वो फर्ज है। और उसको आप जैसे बाज औरतें कहती हैं कि हमने मेंसेस डेज के रोजे कभी नहीं रखे, जो उस दिन रमजान के महीने में हैज के रोजे, हैज के दिनों में जो रोजे छूट जाते थे वो हमने नहीं कभी रखे। तो
जी
जी जो अब तक मेरे पिछले हर साल जो मेंसेस में जो रोजे मेरे छूट जाते थे वो पिछले साल तक तो मैंने नहीं रखे थे, लेकिन अल्हम्दुलिल्लाह पिछले साल के मैंने रख लिए।
अल्हम्दुलिल्लाह।
तो आप उनको जो है वो काउंट कर लें, जैसे काउंट करके फिर उसको रखना शुरू कर दें, तो इंशाल्लाह अल्लाह ताला आपके लिए आसानी करेगा। और ऐसी तमाम बहनें जिन्होंने अब तक जो है वो रमजान के महीने में जो फर्ज रोजे थे पूरे नहीं रखे किसी भी रीजन से, जिसमें से एक मेंसेस है या बच्चा पैदा हो गया, और उस वजह से बाज औरतें पूरा महीना ही रोजे नहीं रखे, तो वो आप पे फर्ज है, फर्ज है, अल्लाह का हक है और वो आपको रखना है। उसको आप कौन कर लें, अल्लाह से दुआ मांगे, अल्लाह आपको सेहत दे। आप नियत करेंगी और जो है वो आसानी से जो है वो आप रख सकेंगी इंशाल्लाह। क्योंकि मैं अपनी कई ऐसी स्टूडेंट और तालिबात को जानती हूँ बहरीन में भी और अमेरिका में भी, कि उनको नहीं पता था, जब उन्होंने पता चला तो उनके कई महीनों के रोजे बने, उन्होंने उनको नोट कर लिया और वो रखती जाती थी और हिसाब अपना करती जाती थी। तो ये है एक मोमिनाना तर्ज अमल। अच्छा, एक और सवाल है कि शवाल के रोजे मुसलसल रखने चाहिए या वक्फे से रख सकते हैं? तो इस सिलसिले में जो है वो आप जब शवाल के रोजे रखना चाहें तो शवाल के महीने में जो 6 दिन के आप रोजे रखना चाहती हैं तो आप इसको जो है वो वक्फे वक्फे से भी रख सकते हैं। जरूरी नहीं है कि आप जो है उनको मुसलसल रखें, और क्योंकि असल बात जो हमें हदीस से भी हमारे सामने आई कि सुम्मा अतबाहु सित्तन मिन शवाल, कि उसने शवाल में 6 रोजे रखे, ये नहीं कहा कि मुसलसल रखे। तो इससे हमें हदीस से भी फिर ये बात पता चलती है कि पूरे शवाल के महीने में आप ये रोजे जो हैं वो रख सकती हैं। और दूसरी यहां बात, बाज लोग ये कहते हैं कि हम क्या ईद के दूसरे दिन शुरू कर दें, क्योंकि ईद के दूसरे दिन बाज लोग समझते हैं कि शुरू करना जरूरी है। ऐसी भी कोई बात नहीं मिलती कि लाजिम है कि आप ईद के दूसरे दिन जो है वो कर लें। अगर वैसे दूसरे दिन शुरू कर लें या जितनी जल्दी रख लें तो उतना ही अच्छा है। इसकी क्या वजह है कि नहीं, इसकी असल वजह यह है कि वसारिउ इला मगफिरति मिन रब्बिकुम व जन्ना, कि नेकियों के सिलसिले में ना दौड़ लगानी चाहिए। हो सकता है कि पता नहीं पूरा शवाल का महीना जो है फिर मैं बाद में रख सकूं कि नहीं, कोई उजर ना आ जाए, कोई बीमारी ना आ जाए, खुदा ना खास्ता पता नहीं जिंदगी भी रहेगी कि नहीं, कोई ऐसी मसरूफियत ना आ जाए। तो जितनी जल्दी कर लेना अपने जो भी नेकी के काम है, पता नहीं अगला लम्हा शैतान क्या करेगा, बहका देगा, मेरे दिल की क्या हालत रहेगी। तो नेकियों में दौड़ लगाना, ये थे सिद्दीक, ये थे फारूक और ये थे गनी, ये हमारे खुल्फाए राशिदीन जो थे और हजरत अली रजी अल्लाह ना, ये सारे जो थे सहाबा ये नेकियों में दौड़ लगाने वाले थे, देर नहीं करते थे। तो ये असल बात फिर क्या है कि जितनी जल्दी हो जाए उतना ही अच्छा है। अगर कोई भी आपको वजह है तो कोई मसला नहीं है, आप पूरे शवाल के महीने ये रोजे जो है वो रख सकते हैं। अच्छा, एक सवाल और है कि क्या जो फर्ज रोजे छूट गए हैं रमजान के महीने में, तो इसके साथ जो है वो जब उनको रखा जाए, उनको पहले रखा जाए या शवाल के रोजे पहले रखे जाए? इस सिलसिले में आप एक बात याद रखें कि जो रमजान के रोजे छूटे हैं ना वो है फर्ज, और जो शवाल के रोजे आप रखना चाहती हैं ये है नफल। तो इस सिलसिले में उलमा की दो राय हैं। पहली राय तो ये है कि फर्ज जो है ना वो लाजिम है ना, नफल तो बाद में है, तो फर्ज फौरन अदा करना चाहिए। हजरत अबू बकर सिद्दीक रजी अल्लाह अनु जब फौत होने लगे तो उन्होंने हजरत उमर रजी अल्लाह अनु को एक नसीहत की थी उन्होंने हजरत उमर रजी अल्लाह को एक नसीहत की थी कि उमर अल्लाह उस वक्त तक नफल कबूल नहीं करता जबकि फर्ज अदा ना किए जाए, और जो फर्ज अल्लाह ने दिन में मुकर्रर किए हैं वो रात को कबूल नहीं करता, और जो रात में है वो दिन में कबूल नहीं करता। तो उनका मतलब क्या था सारी नसीहत का, एक लंबी उनकी तकरीर है जिसमें एक ये भी बातें हैं कि पहली चीज फर्ज है फिर उसके बाद नफल है। मसलन जैसे बाद लोग रमदान के महीने में लैलतुल कदर के लिए रात भर जागेंगे और फजर का वक्त होगा तो सो जाएंगे, नमाजी सजदे में गिर गए जब वक्त क्याम आया। तो अब आप देखें कि वो लैलतुल कदर की बहुत फजीलत है, इसमें कोई शक नहीं है, लेकिन फर्ज नमाज छोड़ दी। तो फर्ज जो है जब भी आप नवाफिल और एक्स्ट्रा काम करने लगे, फ्राइज नहीं छोड़ने, जैसे बाद लोग वॉलेंटियर काम का बड़ा शौक रखते हैं, बच्चे भाग भाग के इधर आवर चाहिए, बगैर आवर के भी वॉलेंटियर लोगों के पास जा रहे हैं, मसाजिद हॉस्पिटल इधर उधर, घर में वालदैन बीमार है, घर में जरूरत है, घर को नहीं तवज्जो देंगे, वालदैन परेशान हाल है, घर में कोई मसला है, बाहर रजाकाराना काम करने के लिए जा रहे हैं, तो घर के अंदर जन्नत है। तो फराइज के साथ साथ नवाफिल जो है ना इसके अंदर इतदाल होना चाहिए। तो एक राय तो ये है कि पहले फर्ज रोजे रखने चाहिए और फिर जो है वो शवाल के 6 रोजे रखने चाहिए। तो आप देख लें कि अगर आपके एक ही महीने के 8 या 7 या 6 या 10 8 जो रोजे छूटे हुए हैं और आप शवाल के भी रोजे रखना चाहती हैं, तो बेहतर है पहले आप ये फर्ज रख लें और बाद में आप जो है वो शवाल के 6 दिन के रोजे रख लें। दूसरी राय ये है कि जैसे औरतों के मेंसेस आ जाते हैं, तो अगर वो फर्ज रोजे रखती है बीच में मेंसेस आ जाते हैं और अभी फर्ज रोजे ही उसने मुश्किल से पूरे किए हैं, अब शवाल का महीना ही खत्म हो गया, तो वो 6 दिन के जो रोजे है उससे वो महरूम हो जाए। तो इस सिलसिले में फिर उलमा ये राय देते हैं कि फर्ज रोजे तो बाकी महीनों में भी और बाकी दिनों में भी रख सकते हैं ना, तो आप जो है फिर पहले शवाल के 6 रोजे रख लें। अगर आपकी ऐसी मजबूरी है कि आपको लगता है कि आपका इस तरह शवाल के रोजे ही छूट जाएंगे, तो फिर जो है आप पहले शवाल के रोजे रख लें और फिर उसके साथ जो है आप फर्ज रोजे जो है वो रख लें। अच्छा, एक सवाल आया है जिसपे आप शॉर्टकट चाह रहे हैं, क्योंकि हमारे यहाँ शॉर्टकट का बड़ा रिवाज है, और वो शॉर्टकट ये है कि जब शवाल के 6 रोजे रखे जाएं तो साथ ही फर्ज रोजों की नियत कर ली जाए, या फिर फर्ज रोजे जब रखे जाएं तो क्या शवाल के रोजों की भी साथ ही नियत कर ली जाए। तो इस हिस्से में सवाल पूछने में कोई हर्ज नहीं है, इसमें कोई हर्ज नहीं, अच्छी बात है, जो भी जहन में सवाल आए हमें पूछने चाहिए और सवाल करने से इंसान सीखता है। तो इस हिस्से में आप ये देख लें कि जब आप 5 वक्त की फर्ज नमाज पढ़ती हैं तो आप साथ नफल की नियत तो नहीं करती है ना, आप फर्ज पढ़ती हैं फिर उसके साथ आप नफल अलग पढ़ती हैं। तो अब ये कि जो आपके फर्ज रोजे छूट गए हैं उसके साथ आप शवाल के रोजों की नियत करती हैं, करना चाहती हैं या करती हैं, तो उलमा की एक राय तो यह है कि यह सही नहीं है, ऐसा नहीं हो सकता, और अगर आप करना चाहती हैं तो इन्नमल अमालों की नियत, फिर आपकी मतलब नियतों पर, इंसान के अमाल, अमाल का दारोमदार नियतों पर है। लेकिन आप देख लें कि हमें यानी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से, सहाबा के तर्ज अमल से हमें कोई ऐसी बात नहीं मिलती कि उन्होंने जब शवाल के 6 रोजे रखे तो उसके रमदान के, बहरहाल उनको तो इस तरह से उनका तो कजा का इस तरह का मसला नहीं था, लेकिन हमें अजवाजे मोहतारात या सहाबियात से कोई ऐसा अमल नहीं मिलता कि उन्होंने उनके साथ इनकी नियत भी जो है वो कर ली हो ना। तो फिर बेहतर यही है कि फर्ज रोजे रखे जाए अलग और शवाल के रोजे जो है वो अलग रखे जाए। और एक और सवाल जो है वो है कि मसलन आप जो हैं शवाल के 6 दिन के रोजे रखना चाहती हैं, लेकिन आपने सोचा कि मैं पीर और जुमेरात को रखा करूंगी ताकि मुझे पीर और जुमेरात को जो है रखूं तो उसका सवाब मिल जाए, ऐसा कर सकती हैं आप, क्योंकि वो भी नफली है और आपने किसी दिन तो रखना ही था, तो अगर आप पीर और जुमेरात का ये नियत कर लेती हैं कि मुझे वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पीर और जुमेरात को जो है वो रोजा रखा करते थे कि मेरी अमाल की पेशी जब अल्लाह के सामने जब मेरे अमाल पेश किए जाएं तो मैं रोजे से हूं, तो अगर आप वो नियत कर लेती हैं और आप इस तरह से खास तौर पे روزے آپ رکھتی ہیں اس طرح سے خاص طور پہ، تو امید ہے کہ انشاءاللہ اس کا اجر جو ہے وہ ملے گا، کیونکہ آپ نے شوال کے 6 دن کی جو نیت کی ہے، ساتھ ہی آپ نے جو ہے وہ سنت کا بھی اہتمام کیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہے وہ پیر اور جمعرات کو جو ہے وہ اکثر روزے سے ہوا کرتے تھے، یہ آپ کی جو ہے وہ زندگی کا معمول رہا. اچھا اچھا ایک سوال اور آیا ہے کہ کیا رمضان کے قضا روزے جمعے کو رکھ سکتے ہیں؟ تو اس سلسلے میں جو ہے میں آپ کے سامنے حدیث پیش کرتی ہوں. حضرت ابو ہریرہ رضی اللہ عنہ روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میں سے کوئی شخص جمعے کے دن کا روزہ نہ رکھے الا یہ کہ وہ اس سے 1 دن پہلے کا یا 1 دن بعد کا روزہ رکھے. جمعے کے دن کو روزے کے لیے مخصوص کر لینا صحیح نہیں. اس سے ہمیں کیا بات پتہ چلتی ہے کہ اسلام کا مزاج کیا ہے؟ ہم شریعت کے اندر جو ہے وہ اپنے پاس سے کسی چیز کا اضافہ نہیں کر سکتے، اور یہود و نصارہ نے جب ایسا کیا تو انہوں نے دین کی شکل کو بدل کر رکھ دیا. اب آپ دیکھ لیں کہ ہمیں یہاں کیا پتہ چل رہا ہے کہ جمعے کے دن کو خاص طور پر روزے کے لیے مخصوص کرنا، اس سے رسول اللہ صلی اللہ علیہ وسلم نے منع فرمایا. اور یہ جو حدیث میں نے آپ کو سنائی ہے یہ بخاری اور مسلم کی روایت ہے. پھر ایک اور حدیث ہے کہ حضرت جابر رضی اللہ عنہ روایت کرتے ہیں، حضرت جابر رضی اللہ عنہ سے پوچھا گیا کہ آیا نبی صلی اللہ علیہ وسلم نے جمعے کے دن روزہ رکھنے سے منع فرمایا ہے؟ انہوں نے کہا اس گھر یعنی بیت اللہ کے رب کی قسم آپ نے خاص طور پر اس دن روزہ رکھنے سے منع فرمایا ہے. جمعے کی رات کو قیام کے لیے اور دن کو روزے کے لیے مخصوص کر لینا درست نہیں، یہ بھی صحیح مسلم کی ایک روایت ہے. حضرت ابو ہریرہ رضی اللہ عنہ بیان کرتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جمعے کی رات کو نفل عبادت، تہجد، قیام وغیرہ کے لیے مخصوص نہ کر لو، بجز اس صورت کے کہ جمعہ کسی ایسی تاریخ کو پڑ جائے جو تم میں سے کوئی شخص روزہ رکھا کرتا تھا. آپ کا کوئی معمول ہے اور جمعہ آ گیا تو ٹھیک ہے، یا پھر آپ نے ملا کر جو ہے وہ روزہ رکھ رہے تھے تو بیچ میں جمعہ جو ہے وہ آ گیا. اصل میں یہاں پہ جو جمعہ جو ہے اسے روزہ رکھنے سے جو منع کیا گیا ہے، کیونکہ جمعے کا دن بڑی فضیلت کا دن ہے، اس دن جو ہے جمعے کی نماز ہم پڑھتے ہیں. تو بعض لوگ کیا چاہتے ہیں کہ اس فضیلت والے دن کو خاص طور پہ اس میں عبادات کریں، جیسے اس میں روزہ بھی رکھ لیں، یہ بھی کر لیں، وہ بھی کر لیں. تو آہستہ آہستہ پھر ہوگا کیا کہ جس طرح رمضان کے روزے رکھنے ہم پر فرض ہے نا، تو جمعے کے دن کو لوگ مخصوص کر لیں گے، اور نتیجہ کیا نکلے گا کہ دین کے اندر ایک نئی چیز کا جو ہے وہ اضافہ ہو جائے گا. اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے جمعے کے نفلی روزے کو لازم کرنے سے منع کیا، اجازت دی تو وہ بھی اس صورت میں کہ جبکہ اس سے 1 دن پہلے یا بعد کا روزہ جو ہے وہ رکھا جائے. تو میں نے اگر آپ سے کہا کہ پیر جمعرات کو رکھ لیں تو آپ کو اس کی دلیل میں حدیث بتائی، اگر میں نے کہا کہ جمعے کا آپ نہیں رکھیں تو اس کی دلیل میں بھی آپ کو حدیث بتائی. میرے اپنے پاس سے کوئی بات نہیں ہے، اور اصل بات جو ہمیں یاد رکھنی ہے وہ یہ ہے کہ دین کا جو شریعت کا معاملہ ہے نا، اس کا مزاج بڑا نازک ہے، اور اس سلسلے میں ہم جو ہے وہ انہی پابندیوں کا خیال رکھیں گے جو اللہ نے ہم پر عائد کی ہیں یا اللہ کے رسول صلی اللہ علیہ وسلم میں، نہ اس میں بڑھائیں گے اور نہ ہی ان میں جو ہے کوئی کمی بیشی جو ہے وہ کریں گے. ورنہ دین جو ہے، جیسے آپ نے قرآن میں بھی پڑھا اغلال کا لفظ ہے نا، پابندیاں، بیڑیاں، پھر اس طرح دین میں اضافہ ہوتا چلا جائے گا، اور لوگ جو ہے پھر ہو سکتا ہے کہ پھر ان اغلال اور پابندیاں جو ہیں پھر اس کو مکمل نہ کر سکے. ایک سوال اور ہمارے پاس آیا تھا کہ یہ جو شوال کے 6 دن کے روزے ہیں یہ وہی روزے ہیں جو کہ عورتوں کے چھوٹ جاتے ہیں، تو یہ بات صحیح نہیں ہے، کیونکہ مردوں کے تو چھوٹتے ہی نہیں ہے نا، مردوں کے تو کبھی چھوٹتے ہی نہیں ہیں, اور رسول اللہ صلی اللہ علیہ وسلم نے یہ کہا کہ تم رمضان کے بعد جو ہے وہ شوال کے 6 دن کے روزے رکھو, اور صحابہ رکھتے تھے, اور یہ آپ کی سنت بھی تھی. اور ایک اور سوال آیا ہے کہ روزہ کبھی ایک نہیں رکھتے, روزے کو روزے ہمیشہ رکھنے چاہیے. اچھا, ایک نہیں رکھتے, ہمیشہ 2 رکھنے چاہیے. تو ایسی کوئی بات نہیں ہے, اگر آپ کو کسی وجہ سے کوئی آپ ایک روزہ آپ نے منت مانی ہے یا آپ رکھنا چاہتی ہیں تو ایک بھی رکھ سکتی ہیں. جمعے کا ایک نہیں رکھتے, اس کے ساتھ ملاتے ہیں ایک دن پہلے یا ایک دن بعد میں. ابھی میں نے آپ کو حدیث جو ہے وہ سنائی ہے. ہماری وہ بہنیں جو آن لائن سن رہی ہیں اور جو کانفرنس کال پہ سن رہی ہیں, اگر وہ کوئی سوال پوچھنا چاہیں تو آپ جو ہے وہ پوچھ سکتی ہیں. اور کیونکہ یہ نفل روزوں کی بات ہے اور میرا دل چاہتا ہے کہ اس وقت نفلی روزوں کی بات کرتے کرتے آپ کو یہ پیاری سی حدیث بھی سنا کر میں اپنی آج کی اس گفتگو کو ختم کروں. مجھے یہ حدیث بہت ہی اچھی لگی اور میرا دل چاہا کہ میں آپ کے ساتھ اس حدیث کو شیئر کروں. آپ یہ حدیث سنیں, اسے مسند احمد بیہقی نے روایت کیا ہے, راوی ہیں ابو ہریرہ رضی اللہ عنہ. حضرت ابو ہریرہ رضی اللہ عنہ روایت کرتے ہیں, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, من صام یوما ابتغاء وجه اللہ بعده اللہ من جہنم کبود غراب طائر وهو فرخ حتى ما تحرم. یہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, جس شخص نے اللہ تعالیٰ کی خوشنودی کی خاطر 1 دن کا روزہ رکھا, من ساما جس نے روزہ رکھا, یومن 1 دن کا, ابتغاء چاہنا, بغا یبقی چاہنا ہوتا ہے نا, چاہنے کے لیے کیا, وجہ اللہ, وجہن کا لفظ چہرے کے لیے استعمال کیا جاتا ہے, اور اللہ رب العزت کی ذات اس سے بے نیاز ہے. تو یہاں مراد جو ہے اللہ کی خوشنودی, اللہ کی رضا مندی. تو جس نے 1 دن کا روزہ رکھا اللہ کی رضا کی خاطر, اللہ کی خوشنودی کی خاطر, بعدہ اللہ, بعدہ اللہ کا مطلب ہے کہ دور کر دے گا اس کو اللہ. جیسے ہوتے ہیں نا بود کا لفظ دوری کے لیے آتا ہے, تو دور کر دے گا اس کو اللہ کہاں سے, من جہنما, تو اللہ رب العزت اسے جہنم سے اتنا دور کر دے گا, کتنا, کبود غرابن طائرن, جہنم سے اسے اتنے فاصلے پہ کر دے گا کہ جتنے فاصلے پر, غراب کسے کہتے ہیں, آپ سورت مائدہ میں پڑھ چکی, کبے کو کہتے ہیں, ماشاءاللہ, غراب کسے کہتے ہیں, کبے کو کہتے ہیں. تو اتنا دور کر دے گا کہ جتنا دور ایک کوا ہے, طائرن اڑنے والا, کہ جتنا فاصلہ ایک کوا جو ہے وہ اڑتا ہے, واہ فرق حتی ماتا ہرما, کہ ایک کوا اپنے پیدا ہونے کے بعد سے بوڑھا ہو کر مرنے کی عمر تک اڑ کر جو فاصلہ طے کرتا ہے نا, آپ نے سنی یہ حدیث کبھی پہلے؟ کتنی خوبصورت حدیث ہے, بہت ہی پیاری حدیث ہے, کہ جس نے اللہ کی خاطر, فی سبیل اللہ, ابتغاء وجہ اللہ, اس کی خاطر 1 روزہ رکھا, تو اللہ رب العزت جو ہے اسے جہنم سے اتنے فاصلے تک دور کر دے گا جتنا فاصلہ کہ ایک کوا اپنی پیدائش کے دن سے لے کر بوڑھا ہو کر مرنے کی عمر تک وہ اڑ کر جو طے کرتا ہے نا, اتنا دور اللہ اس کو جہنم سے کر دے گا. اب آپ دیکھ لیں کہ ایک نفلی روزہ خالص اللہ کی رضا کی خاطر اگر کوئی رکھتا ہے پوری دل جمعی کے ساتھ, پورے انہماک کے ساتھ, تو اس کا کتنا اجر ہے. اور یہ بات نفلی روزے کی ہے, اور ابھی آپ 6 شوال کے جو روزے رکھنے ہیں, اور یہ نہیں کہ بس نیت نہیں ہے, بوجھل دل کے ساتھ آپ رکھیں, شوق کے ساتھ, محبت کے ساتھ, پیار کے ساتھ, رب کی رضا کی خاطر, کوئی میرا عمل ایسا ہو جائے جو مجھے اللہ کی پکڑ سے بچا لے، جو مجھے جہنم سے دور کر دے، مجھے جو رب کی رضا کے قریب کر دے، جو مجھے جنت کے قریب کر دے. تو یہ ہے اہم بات. اور اگر آپ فرض روزے رکھیں گی، جیسے آپ کے فرض روزے بہت سے چھوٹے ہوئے ہیں یا کچھ بہنوں کے چھوٹ گئے ہیں، یا فرض روزے جو جب بھی رکھنے ہیں، اگر وہ دل کی خوشی کے ساتھ آپ ادا کریں گے، سوچیں کہ اس کا پھر کتنا زیادہ جو ہے وہ اجر ملے گا. تو یہ ہے اصل بات کہ جہنم سے دوری کے لیے، اپنے گناہوں کی معافی کے لیے، رب کے قریب ہونے کے لیے رسول اللہ صلی اللہ علیہ وسلم جو ہے وہ اپنے صحابہ کی اس طرح تربیت کیا کرتے تھے، اس طرح ان کا تزکیہ کیا کرتے تھے، اس طرح ان کو نیکیوں کی جو ہے وہ تلقین کرتے تھے. جی ایک اور سوال آیا ہے کہ نفل روزے کی سحری اور افطاری کی دعا جو ہے وہ کیا ہے. تو اس سلسلے میں جو ہے وہ یہ بات آپ یاد رکھیں، میں پہلے بھی آپ کو یہ بات بتا چکی ہوں کہ ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی سنت سے روزہ رکھنے کی کوئی دعا نہیں ملتی. سحری کے لیے، سحری کے وقت جو ہے بس نیت کرنی ہے، اور نیت میں دو باتیں یاد رکھیں، جو فرض روزے ہیں ان کی نیت جو ہے وہ آپ نے روزے کا ٹائم ختم ہونے سے پہلے کر لینی ہے، خواہ ایک منٹ پہلے کر لیں، یعنی سحری کا ٹائم بالکل ختم ہو رہا ہے اور آپ کی فرض روزے کی نیت ہونی چاہیے. اور نیت دل کی کیفیت کا، دل کے ارادے کا نام ہے کہ آپ جو ہے وہ سوچ لیں کہ مجھے روزہ رکھنا ہے، اس کی کوئی دعا نہیں ہے. اور افطاری کی جو دعائیں ہمیں ملتی ہیں فرض روزوں کے بارے میں، وہی آپ نفل روزوں کے لیے بھی پڑھیں گی. ایک دعا جو ہے پہلے بھی آپ پڑھ چکی ہیں، اللہم انی لک صمت وعلی رزقک افطرت، کہ اللہ تیرے لیے روزہ رکھا اور جو ہے وہ تیرے دیے ہوئے رزق پر میں نے روزہ جو ہے اس کو کھول لیا. اللہم انی لک صمت وعلی رزقک افطرت. تو اصل میں ہم روٹین میں افطرت کہہ کے اینڈ کرتے ہیں، لیکن یاد رکھیں کہ یہ عربی ہے اور اس کا انداز کیا ہے کہ اللہم انی لک صمت. اگر آپ یہاں سٹاپ کر رہی ہیں تو اللہم انی لک صمت نہیں کہنا، اللہم انی لک صمت. اگر آپ سٹاپ نہیں کر رہی، روانی میں پڑھ رہی ہیں، پھر آپ تا پر رفع یا جو پیش ہے اس کو پڑھیں گی، اللہم انی لک صمت وعلی رزقک افطرت. اب تا کی جو پیش ہے نا وہ سکون سے بدل جائے گی سٹاپ کی وجہ سے، وقت کی وجہ سے. آپ تجوید میں یہ سیکھ رہی ہیں ماشاءاللہ، قرآن آپ پڑھ رہی ہیں اس میں بھی، تو یہاں پہ آپ جو ہے وقف کر لیں گے. تو افطاری کی یہ ایک ہمیں دعا ملتی ہے، ایک ہمیں اور ملتی ہے، ذہب الظماء وابتلت العروق وثبت الاجر ان شاء اللہ. ذہب الظماء، پیاس جاتی رہی، رگے تر ہو گئی، وابتلت العروق، عرق عروق، تو رگے تر ہو گئی کیونکہ آپ نے دودھ پیا، ملک شیک پیا، پانی، جوس، کچھ بھی پیا، پیاس جاتی رہی، رگے تر ہو گئیں، اور اجر انشاءاللہ ثابت ہو گیا. اللہ سے امید کرتے ہیں ہم کہ اللہ ہمیں اس کا اجر دے گا. ہمیں یہ دو افطاری کی دعائیں جو ہیں وہ ملتی ہیں. اور شوال کے مہینے کے بارے میں کوئی خاص عبادت، تو ہمیں کوئی ایسی خاص عبادت اس کی نہیں ملتی. پورے مہینے میں جیسے مختلف دنوں کے جو نفلی روزے کوئی رکھنا چاہے، ایام عید کے رکھنا چاہے تو 13, 14, 15 کا آپ رکھ سکتے ہیں، پیر اور جمعرات کا رکھنا چاہیں، یا پھر باقی دنوں کا، جیسے رسول اللہ صلی اللہ علیہ وسلم کبھی کسی دن کا، کبھی کسی دن کا رکھتے تھے. اور جمعے کے دن میں درود شریف بھیجنے کی خاص طور پر اس کا اجر ہے. اور ویسے تو قرآن میں عام حکم ہے، سورت احزاب میں آپ پڑھیں گی کہ اللہ اور فرشتے رسول اللہ صلی اللہ علیہ وسلم پر درود بھیجتے ہیں، تو اے ایمان لانے والوں تم بھی درود جو ہے وہ بھیجا کرو. اور شوال کے مہینے کی اور خاص عبادت کیا ہو سکتی ہے کہ کوئی گناہ کا کام نہ کیا جائے، جو کہ ایک مسلمان کی زندگی کا مقصد ہے کہ ہر مہینے، ہر دن، ہر گھڑی یہ فکر کرنی ہے کہ مجھ سے اللہ کی کوئی نافرمانی جو ہے وہ نہ ہو جائے. اور باقی نوافل نمازیں آپ جو پڑھنا چاہتی ہیں، نفل نمازوں میں سب سے جو اس کی افضل نماز ہے وہ تہجد کی نماز ہے، تو آپ نوافل کا اہتمام کر سکتی ہیں، صدقہ خیرات کر سکتی ہیں. اور خاص طور پہ جو دکھی ہیں، پریشان ہیں، ان کی کونسلنگ، ان کے مشورے دینا، ان کی دل دل अजारी करने की बजाय गम गुसारी करना, कोई डेथ हो गई है, कोई खुशी है, तो मौके की मुनासिबत से जो एक मोमिन का फर्ज बनता है फराइज के साथ साथ हुकूक अल्लाह के साथ हुकूक उलिबाद की अदायगी, तो ये आपको करनी है, मुझे भी करनी है। अल्लाह ताला मुझे और आपको हम सबको अमल करने वाला बनाए। سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك الحمد لله رب العالمين نحمده ونصلي على رسوله الكريم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار یا اللہ تو ہم سب کے گناہ معاف کر دے۔ آج جمعے کا دن ہے اور جمعے کے دن ایک گھڑی ایسی ہے کہ جس میں جو دعا مانگی جاتی ہے وہ دعا قبول ہو جاتی ہے، اللہ تو وہ گھڑی ہمیں دے دے اور یہ وہی گھڑی ہو کہ جس میں دعا قبول ہوتی ہے۔ تو ہم سب کے گناہوں کو معاف کر دے یا رحیم یا غفور یا اللہ، ہم سب کے گناہوں کو معاف کر دے۔ یا اللہ تو ہم سب سے راضی ہو جا، ہم سب کو بہترین مسلمان بنا دے۔ یا اللہ تو ہمیں اپنی زبان کی حفاظت کرنے والا بنا، تو اپنے کانوں کی، اپنی آنکھوں کی، اپنے جسم کے ایک ایک حصے کی، اعضاء کی حفاظت کرنے والا بنا، روز کی حفاظت کرنے والا بنا۔ اے اللہ تو ہمیں ویسا بنا دے جیسا تو دیکھنا پسند کرتا ہے، اے اللہ تو ہمیں ویسا بنا دے جیسا تو دیکھنا پسند کرتا ہے۔ یا رب العزت تو ہمیں اس خوش قسمت گروہ میں شامل کر لے کہ جس کے بارے میں تو قرآن میں اعلان کرتا ہے کہ رضی اللہ عنہم، کہ اللہ ان سے راضی ہو گیا، جس کے بارے میں تو کہتا ہے یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیہ فادخلی فی عبادی وادخلی جنتی۔ یا رب العزت تو ہمیں اپنے بندوں میں شامل کر لے، تو جن بندوں کو کہتا ہے کہ وہ میرے بندے ہیں، عباد الرحمن، اور جو تیرے بندے ہیں اللہ تو ہمیں ان میں شامل کر لے۔ یا حیو یا قیوم یا اللہ، یا رحیم یا غفور یا اللہ، یا غفار یا ستار یا اللہ، اغفر لنا وارحمنا، اغفر لنا وارحمنا۔ یا اللہ جو بے اولاد ہے ان کو اولاد کی نعمت سے نواز، یا رب العزت جو قرضوں کے بوجھ تلے دبے ہیں ان کو قرضوں سے نکال، جو حلال رزق کی تلاش میں ہیں، پریشان حال ہیں، اے اللہ تو ان کے رزق میں برکت دے دے، غیب سے ان کے لیے رزق کے دروازے کھول دے، اور اے اللہ تو ہمارے گناہوں کو معاف کر دے۔ تو بڑا رحیم ہے، تو بڑا کریم ہے، تو بڑا شفیق ہے، تو رعوف ہے، اے اللہ تو ہمارے گناہوں کو معاف کر دے۔ یا اللہ ہم نے اب تک کی زندگی میں بڑی نافرمانیاں کی، بڑے گناہ کیے، اے اللہ تو ہمیں معاف کر دے، وہ جو ہم نے چھپ چھپ کر کیے، وہ جو سب کے سامنے کیے، وہ جو جان بوجھ کر کیے، وہ جو بھولے سے کیے، اے اللہ تو ہم سب کے گناہوں کو معاف کر دے۔ یا رب العزت بیماروں کو شفا عطا کر، یا رب العزت جو بیمار ہیں ان کو شفا دے دے، جو مصیبت زدہ ہیں، جو پریشان حال ہیں، ان کو ان کی پریشانی سے نکال۔ جن کی شادی نہیں ہوئی، جوان بیٹے بیٹیاں ہیں یا بیوہ ہے یا متعلقہ ہے، اور وہ شادی کے خواہش مند ہیں، اللہ تو اپنی جناب سے ان کے ہاں بہترین جو ہے انتظام کر دے شادی کا۔ یا رب العزت جو ان کی شادی کی رکاوٹ ہے اس کو دور کر دے۔ رب انی لمان نزلت الیہ من خیر فقیر، اللہم انا نسألوک الہدا، اللہم انا نسألوک الہدا والتقا والعفاف والغنا۔ اے اللہ ہم ذلیل ہیں ہمیں عزت دے دے، ہم فقیر ہیں ہمیں رزق دے دے، ہم بیمار ہیں ہمیں شفا دے دے۔ یا رب العزت ہمارے پاس جو اولاد ہے ہمیں اس کی بہترین تربیت کرنے والا بنا دے۔ یا رب العزت ہم تو کسان کی طرح بیج پھینک رہے ہیں، ہم انہیں دین اسلام قرآن کی طرف لا رہے ہیں، ہم اس کو پیش کر رہے ہیں، اے اللہ اس دین کو، اس قرآن کو دلوں میں اتارنا تیرا کام ہے، دلوں کو بدلنے والا تو ہے، اللہ تو سب کے دلوں کو دین اسلام کی طرف پھیر دے، اور اے اللہ تو ہم سب کی نیک اور جائز خواہشوں کو قبول کر لے۔ یا رب العزت تو ہمارا دل جو ہے وہ آخرت کی دنیا سے لگا دے، تو ہمیں دنیا میں رہنے والا اور آخرت میں جینے والا بنا دے. اے اللہ، قبر، پل صراط، موت، حشر کا میدان، نامہ اعمال کی پیشی، تمام مراحل سے جو ہے وہ آرام سے گزار دینا. اور یا رب العزت، ہم سب آپ سے سوال کرتے ہیں جنت الفردوس کا، ہم آپ سے سوال کرتے ہیں تیری رضا کا. اے اللہ، تو ہم سب کی ساری کمی بیشی جو غلطیاں ان کو معاف کر دے. اور اے اللہ، اس وقت جو مسلمانوں کے گھر ہیں، جو میاں بیوی کی زندگی ہے، یہ بڑی کرائسس میں ہے. اے اللہ، تو زوجین کے اندر محبت پیدا کر دے، ہر شوہر اور ہر بیوی میں جو کہ مسلم جوڑا ہے. اے اللہ، تو ان میں محبت دے دے. اللہم الف بین قلوبنا واصلح ذات بیننا. یا اللہ، تو ہمارے گھروں کو سنبھال، تو ہمارے بچوں کو ہدایت دے دے، تو ہمیں اور ہمارے شوہروں میں محبت دے دے، تو ہمیں صلہ رحمی کرنے والا بنا، تو ہمیں اپنے والدین کی عزت اور احترام کرنے والا بنا. یا اللہ، تو ہمارے نشوز کو، ہماری سرکشی کو، ہماری جو کمی بیشی ہے، اللہ تو اس کو معاف کر دے. اللہ، تو ہم سب سے راضی ہو جا. یا خالق یا مالک یا اللہ، اغفر لنا وارحمنا، ربنا تقبل منا انك انت السميع الدعاء، ربنا تقبل منا انك انت السميع العليم. وصلى الله تعالى على خير خلقه محمد وآله واصحابه اجمعين برحمتك يا ارحم الراحمين. آمین ثم آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.